सुबह उम्मीद।
अजीज सामीन, मोहम्मद आले मोहम्मद पर दुरूद व सलाम के साथ उम्मीद है कि आप एक खूबसूरत सुबह का आगाज करके अपने रोजाना के उमूर में मसरूफ होंगे। बारगाहे खुदावंदी में आप सबकी सेहत व सलामती और बेहतरीन दुआ के साथ प्रोग्राम सुबह उम्मीद लेकर हाजिर हैं। हुसैन अख्तर का सलाम कबूल कीजिए। फरजंदे रसूल हजरत इमाम जाफर सादिक अलैहिस्सलाम फरमाते हैं, अपने नफ्स का हिसाब करो कबल इसके कि तुम्हारा हिसाब किया जाए, क्योंकि क़यामत के 5 मौकिफ होंगे और हर मौकिफ 1000 साल का होगा। लीजिए समात फरमाइए सुबह उम्मीद। जब इंसान की जिंदगी का आखिरी रोज और आखिरत का पहला दिन होता है तो उसका माल, उसकी औलाद, उसके आमाल मुजस्सम हो जाते हैं। चुनांचे वो अपने माल की तरफ मुतवज्जे होकर कहता है, खुदा की कसम मैं तेरे सिलसिले में बहुत ज्यादा हरीस और लालची था, तुझे हासिल करने के लिए कितनी जहमतें उठाई हैं, तू मेरी क्या मदद कर सकता है। उस वक्त माल कहेगा, मैं तुझे कफन दे सकता हूँ और बस। उसके बाद अपनी औलाद की तरफ मुतवज्जे होकर कहता है, कसम खुदा की मैं तुमसे बहुत मोहब्बत किया करता था, मैं तुम्हारी हिमायत और मदद किया करता था, आज तुम मेरी क्या मदद कर सकते हो। तो औलाद कहेगी, हम तुझे तेरी कब्र तक पहुंचा सकते हैं और तुझे कब्र में छुपा सकते हैं। उसके बाद अपने आमाल की तरफ मुतवज्जे होकर कहता है, खुदा की कसम तुम मेरे लिए शकील और गिना थे और मैं तुमसे दूर रहता था, आज तुम क्या करोगे। उस वक्त इंसान के आमाल कहेंगे कि हम तेरे साथ रहेंगे कब्र में भी और रोजे महशर भी, यहां तक कि हम दोनों बारगाहे इलाही में पेश हों। आलम आखिरत की जिंदगी मौत से शुरू होती है। इंसान मौत के जरिए आलम आखिरत में पहुंच जाता है और मौत के बाद कब्र के खौफ व हराज से रूबरू होता है, और कब्र मौत की वहशतनाक मंजिलों में से एक मंजिल है। जब इंसान को एक तारीख व तंग कोठरी में रख दिया जाता है जहां पर उसके मददगार सिर्फ उसके आमाल और अजाब या सवाब के फरिश्ते होंगे, यही वजह है कि कब्र रोजाना आवाज देती है, ऐ बंदगाने खुदा, अगर इंसान की बख्शिश न हो तो फिर मौत से सख्त कोई चीज नहीं है। लिहाजा कब्र की तारीकी, तंगी और तन्हाई से डरो, बेशक कब्र हर रोज ये आवाज देती है, मैं तन्हाई का घर हूं, मैं मिट्टी का घर हूं, मैं खौफ व वहशत का घर हूं, मैं कीड़े मकोड़ों का घर हूं। यही वो जगह है कि जब इंसान जमीन के ऊपर से उसके अंदर चला जाता है, अहलोयाल और दोस्तों को छोड़कर तन्हा हो जाता है, रोशनी को छोड़कर तारीकी में चला जाता है, दुनिया के ऐशो आराम को छोड़कर तंगी और वहशत कब्र में गिरफ्तार हो जाता है, और उसका सब नामो निशान खत्म हो जाता है और उसका जिक्र मिट जाएगा, उसकी सूरत मुतगयर हो जाएगी और उसका जिस्म बोसीदा और जोड़ जोड़ जुदा हो जाएंगे। अहादीस में वारिद हुआ है कि मैयत को इस कदर फिशार कब्र होगा कि उसका गोश्त पारा पारा हो जाएगा, उसका दिमाग बाहर निकल आएगा, उसकी चर्बी पिघल जाएगी, उसकी पसलियां आपस में मिल जाएंगी। इसकी वजह दुनिया में चुगलखोरी और अपने अहलोयाल के साथ बदअखलाकी, बहुत ज्यादा बेहुदा बातें करना, तहारत नजासत में लापरवाही करना है, और कोई भी शख्स इससे बच नहीं सकता मगर ये कि ईमान के साथ दुनिया से जाए और कमाल के दर्जात पर फायज हो। हजरत अबू बसीर कहते हैं, मैंने फरजंदे रसूल हजरत इमाम जाफर सादिक अलैहिस्सलाम से सवाल किया कि मौला, क्या कोई शख्स फिशार कब्र से निजात पा सकता है। तो इमाम अलैहिस्सलाम ने फरमाया, ए अबू बसीर, हम अल्लाह की पनाह मांगते हैं फिशार कब्र से, बहुत ही कम लोग फिशार कब्र से महफूज रहेंगे। खुदावंद आलम इरशाद फरमाता है, जिसने मेरी याद से मुंह फेरा उसकी जिंदगी बहुत तंगी में बसर होगी اور ہم اس کو قیامت کے دن اندھا اٹھائیں گے۔ بہت سے مفسرین کہتے ہیں کہ سخت اور تنگ زندگی سے مراد عذاب قبر اور عالم برزخ میں سختیاں اور بدبختی ہے۔ امیر المومنین حضرت علی علیہ السلام روز قیامت کے متعلق فرماتے ہیں، قیامت کا دن وہ دن ہوگا جب انسان کی شکل بگڑ جائے گی اور ہوائیاں اڑنے لگیں گی، اس کی سختی ہر طرف پھیل جائے گی۔ اس روز کے خوف و وحشت سے بے گناہ فرشتے بھی ڈرنے لگیں گے۔ شدید قسم کی بھوک و پیاس ہوگی، پہاڑوں کی کیلیں ہلنے لگیں گی، زمین خاک بن جائے گی، آسمان پھٹ جائے گا، آسمان تیل کی طرح سرخ ہو جائے گا، پہاڑ ریت کے ٹیلوں اور موج کی طرح ہو جائیں گے جبکہ اس سے پہلے وہ بہت قوی تھے۔ ایک اور مقام پر مولا متقیان فرماتے ہیں، روز قیامت وہ دن ہوگا جب پروردگار اولین و آخرین کو دقیق ترین حساب اور اعمال کی جزا کے لیے اس طرح جمع کرے گا کہ سب خضوع و خشوع کے عالم میں کھڑے ہوں گے، پسینہ ان کے دہن تک پہنچا ہوگا اور زمین لرز رہی ہوگی۔ بہترین حال اس شخص کا ہوگا جو اپنے قدم جمانے کی جگہ حاصل کر لے گا اور جسے سانس لینے کا موقع مل جائے گا۔ پھر انسان کے اعمال اور اس کی جزا کو تولا جائے گا تاکہ نیک اعمال پر جزا دی جائے اور برے اعمال پر سزا دی جائے۔ جس کے نیک اعمال ہوں گے اس کی مدحو ثنا ہوگی اور اس کو نیک جزا کا مستحق قرار دیا جائے گا۔ روز قیامت کے خوف و ہراس سے کوئی بھی نجات نہیں پائے گا مگر وہ شخص جس نے دنیا میں اپنے اعمال و اقوال کو شریعت کی میزان میں پرکھ لیا ہو۔ جیسا کہ حضرت علی علیہ السلام فرماتے ہیں، اے بندگان خدا، اپنے آپ کو تول لو قبل اس کے کہ تمہارا وزن کیا جائے، اور اپنے نفس کا محاسبہ کر لو قبل اس کے کہ تمہارا حساب کیا جائے۔ گلے کا پھندا تنگ ہونے سے پہلے سانس لے لو، اور زبردستی لے جائے جانے سے پہلے از خود جانے کے لیے تیار ہو جاؤ۔ اور سامعین، اب پیش ہے ایک سامع کا خط۔ محترم جناب سید حسن رضا آزمی صاحب، پدما نگر، شیوا جی نگر، گونڈی، ممبئی، ہندوستان سے واٹس ایپ پر لکھتے ہیں، ریڈیو تہران سننے کا اتفاق ہوا، سن کر دل باغ باغ ہو گیا۔ خدا کا شکر ہے آپ کے ترتیب کردہ پروگرام بہت عمدہ ہیں اور مذہبی معلومات کا بہترین خزانہ بھی، تبصرے اور خبریں بھی خوب ہیں۔ آئندہ خط میں تفصیلات سے آگاہ کروں گا اور پروگراموں پر تبصرہ بھی لکھوں گا۔ خدا حافظ۔ اور سامعین محترم، سید حسن رضا آدمی صاحب کے شکریہ کے ساتھ اب پیش ہے ایک داستان۔
عبداللہ بن مبارک ہر دو سال میں ایک بار حج کے لیے جاتے۔ ایک بار جب وہ حج جانے کے لیے آمادہ ہو رہے تھے اور گھر سے نکلے ہی تھے کہ راستے میں کسی مقام پر ایک عورت کو دیکھا جو ایک مری ہوئی مرغابی کو صاف کر رہی ہے۔ وہ اس کے پاس گئے اور پوچھا، اس مری ہوئی مرغابی کو کیوں صاف کر رہی ہو؟ اس عورت نے جواب دیا، جس بات سے تم کو کوئی واسطہ یا فائدہ نہیں ہے اس کے بارے میں کیوں پوچھ رہے ہو؟ مگر عبداللہ نے جب زیادہ اصرار کیا تو اس عورت نے کہا، جب تم اتنا اصرار کر رہے ہو تو سنو، میں ایک بیوہ عورت ہوں، میری چار بیٹیاں ہیں، بیٹیوں کا باپ اب اس دنیا میں نہیں ہے، آج چوتھا دن ہے ہم لوگ فاقے سے ہیں، اور اب جبکہ ہم لوگوں کی جان پر آ بنی ہے تو مردار ہم پر حلال ہو گیا ہے، یہ مرغابی ہمیں مل گئی ہے، میں اسے اپنے بچوں کے لیے پکانا چاہتی ہوں تاکہ ان کا پیٹ بھر سکے۔ عبداللہ کا کہنا ہے کہ میں نے اپنے آپ سے کہا، اگر تم نے آج یہ موقع ہاتھ سے گنوا دیا تو ہمیشہ پچھتاؤ گے۔ میں نے اس عورت سے کہا کہ اپنا دامن پھیلائے۔ جب اس نے اپنا دامن پھیلایا تو میرے پاس جتنے بھی دینار تھے سب اس کے دامن میں گرا دیے۔ یہ دیکھ کر وہ خاتون شرمندہ ہو گئی اور اس نے اپنا سر جھکا لیا اور اپنے گھر چلی گئی، اور میں بھی واپس اپنے گھر کی طرف روانہ ہو گیا، اور اللہ تعالیٰ نے بھی اس سال مکہ جانے کی خواہش میرے دل سے گویا نکال دی۔ کچھ عرصے بعد جب دوسرے حاجی مکے سے واپس لوٹے، ہر ایک نے مجھ سے یہی کہا کہ ہم نے تو تم کو مکے میں فلاں جگہ دیکھا تھا، تم تو فلاں جگہ میرے ساتھ تھے، میں تو ان لوگوں کو ان کے حج کی مبارکباد پیش کرنے جا رہا تھا مگر ساتھ ہی وہ لوگ بھی مجھے حج کی مبارکباد پیش کر رہے تھے اور ساتھ بار بار یہ کہہ رہے تھے تمہارا بھی حج قبول ہو۔ رات ہو گئی اور میں کافی دیر تک سوچتا رہا۔ اسی حالت میں مجھے نیند آ گئی۔ خواب میں رسول اکرم حضرت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم کو دیکھا کہ آپ فرما رہے ہیں، عبداللہ تم نے میری اولادوں سے ایک کی مدد کی ہے، میں نے خداوند عالم سے درخواست کی کہ وہ تمہاری شکل میں ایک فرشتہ خلق کرے جو ہر سال قیامت تک تمہارے لیے حج کرتا رہے۔ اب اس کے بعد تمہاری مرضی، چاہو تو حج پر جاؤ، چاہو تو حج کے لیے نہ جاؤ، تمہارا حج ہمیشہ ہوتا رہے گا۔
اور سامعین، اسی کے ساتھ پروگرام صبح امید اپنے اختتام کو پہنچا۔ اجازت دیجئے، خدا حافظ۔